विश्वासजीलाई सबभन्दा पहिला त नयाँ वर्षको शुभकामना।
धन्यवाद ऋजस्जी।
कसरी सुरु भयो त तपाईँको नयाँ वर्ष?
भर्खर सुरु हुँदैछ होइन, अब लङ विकेन्ड सबै नेपालीहरूलाई चाहिँ अब पहिला त नयाँ वर्षको सबैलाई शुभकामना। अब लङ विकेन्ड भएर यो चाहिँ अलिकति स्पेसल हुन्छ, आफ्नो फ्यामिलीसँग अलिकति टाइम स्पेन्ड गर्न पाइन्छ। जेनरली अब सिडनीको लाइफ सबैको हेक्टिकै हुन्छ, त्यो भएर चाहिँ अलिकति रिल्याक्सिङ छ भन्नु पऱ्यो।
अहिले त अब ब्याङ्कहरूको अब हुन्छ नि पर्सि सोमबारदेखि त अब काम सुरु भयो हुन लाग्छ होइन, कतिको व्यस्त हुन्छ त यो वर्ष चाहिँ तपाईँहरूको लागि?
अब यो वर्षमा अब धेरै च्यालेन्जेसहरू छ जस्तो लाग्छ हामीलाई, जहाँसम्म लाग्छ है। तर अब खासै मार्केटदेखि लिएर सबै थोक चाहिँ हाम्रो फेब्रुअरी नभएसम्म सुरु हुँदैन। अहिले चाहिँ अहिले स्केलेटन क्रूले नै काम गरिरहेको भएर त्यति हाम्रो हुँदैन। तर आई थिङ्क दिस इयर चाहिँ च्यालेन्जेस र अपर्च्युनिटिजहरू चाहिँ धेरै नै हुन्छ जस्तो लाग्छ हामीलाई। यस 2016 इज बिग इयर।
अब रियल इस्टेट एजेन्टहरूले अब घरहरू इन्सपेक्सनहरू गर्न आजदेखि त सायद खुल्ला गरे होला कि अहिले पनि क्वाइट नै हुन्छ?
प्राय रियल इस्टेटहरू जहाँसम्म मलाई लाग्छ 11th मात्रै खोल्ने छ, धेरै कमले चाहिँ यो मन्डेदेखि ट्रेडिङ गर्छ। सिम्पल फ्याक्ट चाहिँ किन भन्दा सोलिसिटरहरू पनि तपाईँको नेक्स्ट इयरसम्म आउँदैन कन्भेन्सरहरू, त्यही भएर खास यो यो हप्ता चाहिँ त्यति प्रोडक्टिभ हुँदैन। मोस्ट लाइकली फलोइङ मन्डेदेखि चाहिँ अब अलिकति ब्याक टु नर्मल हुन्छ।
हजुर, र यदि श्रोता पनि तपाईँले पनि यो वर्ष आफ्नो अब न्यु इयर रेजोल्युसन नै बनाउनु भएको थियो कि अब योपालि अब नयाँ घर लिने वा अपार्टमेन्ट लिने बारे लक्ष्य राख्नु भएको छ, र के कुनै पनि प्रश्न सोध्न चाहनुहुन्छ नयाँ घर लिने बारे वा कुनै लोन बारे होम लोनहरू बारे जुनसुकै प्रश्न भए पनि तपाईँ सोध्न चाहनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुन्छ। अघि नै भने हाम्रो नम्बर हो 1300-799-62 छ, स्टुडियोको नम्बर 1300-799-62 छ, अथवा एसएमएस पठाउन सजिलो लाग्छ भने एसएमएस नम्बर 0429996263 0429996263 र केही एसएमएसहरू आइसकेका छन् विश्वासी। तर सबभन्दा पहिला एकचोटि अब यो वर्ष जनवरी 1 तारिकदेखि लागू भएका अब केही कानुनहरूबारे पनि कुरा गरिहालौँ है, विशेष गरी जुन यो फर्स्ट होम ओनर्स ग्रान्ट भनेर भनिन्छ, जुन अब पहिलोपटक घर किन्नेहरूलाई चाहिँ जुन प्रदान गरिन्छ सरकारद्वारा होइन, त्यसमा चाहिँ केही बदलाव भएका छन् होइन, कुन कुन राज्यमा भएका छन् बदलावहरू होइन, एकचोटि त्यसबाट सुरु गरौँ। अब न्यू साउथ वेल्समा अब बाटै सुरु गरौँ है, सबभन्दा पहिला न्यू साउथ वेल्समा चाहिँ यो होम ओनर्स ग्रान्टमा चाहिँ कटौती भएको छ होइन?
हजुर, न्यू साउथ वेल्समा चाहिँ सबभन्दा ठुलो इम्प्याक्ट परेको न्यू साउथ वेल्समै हो। किन भन्दाखेरि न्यू साउथ वेल्सको पपुलेसन साइजले सियरली भोल्युमले चाहिँ यहाँ ठुलो ट्रान्ज्याक्सन हुन्छ है। अब न्यू साउथ वेल्समा के चेन्जेस भएको छ भन्दाखेरि 15,000 जुन गभर्मेन्ट ग्रान्ट अभाइलेबल थियो ब्रान्ड न्यू घरमा, त्यसलाई चाहिँ रिड्युस्ड भएर 10,000 हुन जान्छ। त्यही मात्र इम्प्याक्ट हो, स्ट्याबिलिटीहरूको चाहिँ अरू केही पनि चेन्जेस छैन होइन, वेभ गर्छ। तर खालि श्रोताहरूले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि यो तपाईँको कन्ट्र्याक्ट साइन डेटमा हुन्छ, तपाईँले प्रपर्टी लिएको दिनमा होइन। जस्तै तपाईँले अफ द प्लानमा प्रपर्टी किन्नु भएको छ 2015 जुनमा किन्नु भएको छ भने तपाईँको त्यो डेटको साइन अनुसार तपाईँ 15,000 पाउनुहुन्छ तपाईँको प्रपर्टी 2016 रेडी भयो भने। त्यही भएर इम्पोर्टेन्ट चाहिँ के हुन्छ, तपाईँले कन्ट्र्याक्ट साइन डेट कहिले हो। अब जसले अझसम्म कन्ट्र्याक्ट साइन गर्नु भएको छैन उहाँको मोस्ट लाइकली कन्ट्र्याक्ट साइन डेट चाहिँ अब 1 जनवरी हुने आफ्टर भएपछि उहाँहरू चाहिँ अटोमेटिकली 10,000
पाउनुहुन्छ। अनि त्यो फर्स्ट होम ओनर्स ग्रान्ट पाउने उसमा कन्डिसनमा पनि शर्तहरूमा पनि केही समय अगाडि बदलाव भएको थियो, अहिले चाहिँ कति पैसा खर्च गर्नुपर्छ त्यो फर्स्ट होम ओनर्स ग्रान्ट पाउनलाई, कि त्यस्तो केही छ कि? 6,50,000 भन्दा माथिको हुनुपर्छ?
होइन, बनाएको घरमा चाहिँ 750 क्याप्छ टोटल, तर एक्जिस्टिङ प्रोपर्टी चाहिँ 650 भन्दा माथिको हुनु हुँदैन, कट अफ हुन्छ। अर्को चेन्जेस भनेको खालि तास्मिनियामा छ, ताजमनिया पनि अहिले 20,000 छ ब्रान्ड न्यू होम ग्रान्ट, त्यहाँ चाहिँ 10,000 चढ्दैछ। त्यो बाहेक अरू कुनै पनि स्टेटहरूलाई इम्प्याक्ट परेको छैन।
अनि भिक्टोरियामा चाहिँ कस्तो छ यो फर्स्ट होम ओनर्स ग्रान्टहरू?
भिक्टोरियाहरूको केही पनि चेन्ज, तर भिक्टोरियामा चाहिँ स्ट्याम्प ड्युटीको एक्जेम्सन पनि छ तपाईँको किन्ने मान्छेहरूले। तपाईँको भिक्टोरियामा चाहिँ एउटा के राम्रो छ भने भिक्टोरियाहरू क्विन्सल्यान्डमा हो एक्चुली, तपाईँ यदि आफू बस्ने भने फर्स्ट होम ग्रान्ट होइन, एक्जिस्टिङ बायर सेकेन्ड बायरहरूले पनि स्ट्याम्प ड्युटीमा कन्सेसन पाउँछ। आफ्नो आफ्नो स्टेट अनुसारको रुल छ, तर उहाँहरूलाई चाहिँ बस्ने घरमा पनि अब 50%सम्म कन्सेसन पाउँछ। त्यही भएर भिक्टोरिया र क्विन्सल्यान्ड चाहिँ अलवेज बिन अ फर्स्ट होम, अब फर्स्ट होम बायर भन्दा पनि अनर अकुपाइड मार्केटमा चाहिँ जहिले पनि उनीहरूले चाहिँ बेनिफिटको हिसाबले बढी नै दिएको हो। तर धेरै कुरामा हामीले न्यू साउथ वेल्सको बायरहरूले चाहिँ धेरै मिस आउट गर्छ, र अब 5,000 पनि अर्को मिस आउट गर्ने जस्तो देखिन्छ।
हजुर, भनेपछि अब यसले चाहिँ के अब यो घटाउनुको खास न्यू साउथ वेल्समा चाहिँ यो फर्स्ट होम ओनर्स ग्रान्ट घटाउनुको लक्ष्य चाहिँ के अहिले? अब त्यतिको जुन बजारमा त्यतिको मूल्य बढ्नेलाई पनि यसले नियन्त्रण गर्न मदत गर्छ कि गर्दैन? के
खास न्यू साउथ वेल्स गभर्मेन्टले खासै गरेको बजेटिङको कुरा आउँछ, कतिको पैसा उनीहरूले बजेट एलोकेट गरेको छ, त्यसमाथि अलिकति आएछ। किनभने जहाँसम्म यो एनाउन्स चाहिँ पहिल्यै गरिसकेको थियो होइन, किनभने सिडनीमा अहिले मार्केट ओभर सप्लाई भएको हिसाबले अलिकति स्लो डाउन गराउनलाई पनि त्यो गरेको हो। तर मोर देन द्याट बजेटकै कुरा हो खास
भनेपछि अब यसले हेरौँ अब आउँदो दिनमा कतिको फाइदा हुन्छ कि हुँदैन.
जहाँसम्म मलाई लाग्छ फर्स्ट टाइम बायरहरू उहाँ जसले घर किन्नु आई थिङ्क 5,000 है त्यही डिफाइङ फ्याक्टर हो जस्तो मलाई लाग्दैन होइन. तर नेभरथलेस 5,000 लेस भने पनि आफ्नै खल्टीबाट एउटा पैसा त गयो तर त्यसले त्यतिको मार्केटमा चाहिँ इम्प्याक्टै होला जस्तो चाहिँ हामीलाई लाग्दैन.
अनि अब त्यो सरकारी अब जानकारी अनुसार चाहिँ अब धेरै जसो सिडनी न्यू साउथ वेल्समा चाहिँ अब सिडनी पश्चिम सिडनीमा रहेका धेरै सबहरूलाई चाहिँ त्यो फर्स्ट होम ओनर्स ग्रान्टले चाहिँ धेरै मद्दत गरेको थियो भनेर भनेको थियो होइन. त्यस अन्तर्गत अब यसपालि चाहिँ अब यो घटेपछि खास त्यतिको प्रभाव त नपर्ला नि होइन त्यो
जहाँसम्म लाग्छ. तर तपाईँले यसरी हेर्नुभयो किनभने हामीले के हेर्नु लास्टको सेप्टेम्बरदेखि अहिलेको मार्केट स्लोडाउन भइसक्यो. यी सिडनीमा तपाईँको 5-10% सस्तो भइसक्यो. 5,000 लुज गरेर पनि बरु यतापट्टि 15-20,000 घटेकै राम्रो होला नि त्यो हिसाबले. जहाँसम्म हामी लाग्छ त्यसले त्यति इम्प्याक्ट त्यस्तो म्यासिभ इम्प्याक्ट पाएको थिएन. फेरि एउटा कुरा के हो भनेदेखि फर्स्ट टाइम बायरहरू जति पनि हुनुहुन्छ नि उहाँहरू सबैले फेरि ब्रान्ड न्यू किन्नुहुन्न नि त. यो ब्रान्डलाई मात्र लाग्ने हो नि त. त्यही भएर भने सेलेक्टेड मार्केटलाई मात्र त्यति गर्छ, सबैलाई इम्प्याक्ट पर्ने हुँदैन.
अब एकचोटि अर्को बदलावबारे पनि ध्यान दिइहालौँ है, जसमा चाहिँ अब यो रियल इस्टेट एजेन्टहरूको बारे चाहिँ कुरा गरिहालौँ है. अब विशेष गरी अन्डर कोटिङ भनेर जुन भनिन्छ त्यो एकचोटि खास त्यो अन्डर कोटिङ भनेको के हो होइन त्यो एकचोटि बुझाइदिनुहोस् न पहिला.
2002 चाहिँ गभर्मेन्टले खास निकालेको यो अन्डर कोटिङ ल भनेर के रियल इस्टेटलाई स्ट्रिम लाइन र बेस्ट प्र्याक्टिस भन्ने बेस्ट प्र्याक्टिस गर्नलाई हो. त्यो भने के भन्दाखेरि तपाईँले अब जस्तै भनौँ न पसलमा गएर पनि सामान किन्दाखेरि तपाईँले प्राइस ट्याग भयो भने त्यो अनुसार आफ्नो बजेटको जस्तै गाडी किन्नुहुन्छ उनीहरूले बेस्ट प्राइस दिन्छ तपाईँलाई 15. त्यसपछि तपाईँले आफूले हिसाब गर्न सक्छ कति अफोर्डेबल के. रियल इस्टेट मार्केटमा चाहिँ अलिकति कम्प्लिकेसन पनि छ यो होइन. मार्केट अलिक युनिक पनि छ. त्यसले गर्दाखेरि कति रियल इस्टेटहरू चाहिँ अननेसरी एक्सप्लोर्ट पनि गरिरहेको छ. हामीले के देखाएको थियौँ भन्दाखेरि लास्टमा फर एन एक्जाम्पल तपाईँलाई प्रपर्टी जाने 740 छ अरे भनौँ न एउटा होइन. अब रियल इस्टेट एजेन्टले के पनि गर्छ अरे अक्सनको बेलामा तपाईँलाई 550 माथिसम्म जान्छ भनिदिन्छ. उनीहरूको त्यो इन्टेन्सन किन भन्दाखेरि बढी मान्छेलाई त्यहाँ ल्याएर अलिकति कम्पिटेटिभ देखाउनलाई. अब त्यो गर्दाखेरि कति मान्छेहरूले बिचरा अब जस्तो उसलाई थाहा छ कि यो प्रपर्टी आफूले किन्न सक्दैन तर मान्छेलाई 550 पाउने लोभले उसले अब भन्नुहोस् न अब सोलिसिटरको काम गर्छ, बिल्डिङ पेसेन्जर सिग्निफिकेन्ट एमाउन्ट अफ 2-3,000 खर्च गर्छ होला बिचरा. तर जब जान्छ त्यस उसको त चान्सै हुँदैन. भनेपछि त्यस्तो प्र्याक्टिसहरू बढी देखिएको थियो होइन. अननेसेसरी मान्छेलाई त्यो टेम्पटेसन दिने अब ल्युर गर्ने. त्यही भएर अनि यो चाहिँ न्यू साउथ वेल्स फेयर ट्रेडिङले चाहिँ यो चाहिँ थर्ड सेट अफ रुल्स हो कन्टिन्यू इम्प्लिमेन्ट गरिरहेको. लास्ट इयर पनि गरेको थियो तर त्यति इफेक्टिभ भएको थिएन. यो बेला चाहिँ न्यू साउथ फेयर ट्रेडिङ चाहिँ ड्रास्टिक मेजर लिएर एकदमै हार्ड एप्रोच लिएको छ. अब अहिलेको रुलले चाहिँ सिम्पली के भन्छ भन्दाखेरि जब तपाईँलाई प्राइस कोड गर्छ तपाईँलाई 10% प्यारामिटरभित्र कोड गर्नुपर्छ लोएस्टमा. जस्तै तपाईँको 550 जान्छ भने तपाईँलाई 500+ रेन्जमा तपाईँलाई कोड गर्नु 495+ रेन्जमा कोड गर्नु पऱ्यो है. द्याट्स अ वन गुड थिङ किनभने तपाईँलाई थाहा भयो कि यो तपाईँको बजेटमा छ कि छैन. त्यो अनुसार मान्छेले मेन्टली फिजिकली प्रिपेयर गर्न सक्यो होइन. अब अर्को कुरा चाहिँ अर्को सबभन्दा डिसिभिङ थिङ मार्केटमा के हो भन्दाखेरि अफर्स ओभर 500 या मेक एन अफर भन्ने. अब त्यो भने के हो
एक्सप्रेसन अफ इन्ट्रेस्ट पनि लेखेको हुन्छ. हजुर हजुर.
अब मेक एन अफर या एक अब के अफर गर्ने मान्छेले कहाँबाट सुरु गर्ने होइन. त्यो भनेपछि एकदमै डिसिभिङ भएर त्यो चाहिँ अब गर्न नपाउने अफर सबै राख्न पाउँदैन. उनीहरूले प्राइस कोड गर्नै पर्छ. यो सेकेन्ड हो. यो चाहिँ बायरको हिसाबले तपाईँलाई फाइदा भयो तर हामीले बायरको हिसाबले मात्रै नहरौँ सेलरको हिसाबले पनि हेरौँ. उनीहरू पनि लुजिङ एन्डमा छ. जस्तै तपाईँ जस्तै आफूले घर बेच्नु भयो भने तपाईँले एक्सपिरियन्स गर्नुभएको छ कि रियल इस्टेट आउँछ तपाईँको प्रपर्टी 550 उसले 650 जान्छ भने त्यसै भनिदिन्छ कि होइन. किन भन्दाखेरि उसले मान्छेलाई टेम्प्ट गराउन अब प्रपर्टी मार्केटमा राखेपछि अब मान्छेले जेनरली अब मान्छेले फिजिकल र मेन्टली प्रिपेयर गरिसकेपछि घर सर्छु दुनियाँ गरेपछि अब पैसा आएर मान्छेले नबेच्ने हुँदैन. मान्छेले बेच्छ त्यो इमोसनल स्ट्रेसमा जान्छ. त्यसले गर्दा यो दुइटै साइडले चाहिँ अलिक रियल इस्टेटले नराम्रो गेम्स खेले. म रियल इस्टेट भने जेनरलाइज गर्न खोजे होइन. कति रियल इस्टेट मान्छे जेन्युन हुन्छ आई अन्डरस्ट्यान्ड रेस्पेक्ट देम होइन. तर कतिहरूले त्यसलाई एक्सप्लोर्ट गरिरहेको छ त्यो लुपहोल भएर हो. त्यो दुइटालाई चाहिँ कन्टिन्यू स्टप गर्दैछ. अबको सिनारीमा चाहिँ यदि त्यो दुइटा भएको पाइयो भने चाहिँ उनीहरूले फाइन र त्यसबाट आएको कमिसन पनि लुज गर्न सक्छ.
हजुर. $22,000 जरिवाना भनेर बताइएको छ है. अब त्यो पनि हेरौँ कतिको अब रोक्न सफल हुन्छ. अब विभिन्न बदलावहरू भएका छन् तर त्योभन्दा पहिला एकचोटि यो छोटो एसएमएस नम्बर पनि एकचोटि फेरि दोहोऱ्याइदिइहालौँ.
हजुर.
चासो रहेका विषयमा आफ्नो भनाई राख्नुहोस्। 0429996263 एसएमएस पठाएर वा एसपीएस नेपालीलाई लाइक गरेर हामीसँग आफ्नो विचार बाँड्नुहोस्।
र श्रोतावृन्द हाम्रो एसएमएस नम्बर त्यही अघि नै पनि सुनिहाल्नुभयो 04299962636 अथवा फोन गर्न चाहनुहुन्छ भने स्टुडियोको नम्बर हो 1300799629 1300799629 र हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग। प्रत्येक महिनाको पहिलो शनिबार चाहिँ आज पनि उहाँ हाम्रो साथमा हुनुहुन्छ। नयाँ घरको लोन सम्बन्धी अथवा घर वा अपार्टमेन्ट किन्ने बारे सोध्दैनुहुन्छ भने तपाईँहरूको प्रश्नको जवाफ दिन र विश्वासजी अब केही श्रोताहरूको केही प्रश्नतर्फ पनि लागिहालु र अब फर्स्ट होमरेज ग्रान्टबारे कुरा गर्दाखेरि अब त्यसबारे पनि प्रश्नहरू आएका छन् है। तर अब समरीमा म भनिदिन्छु सबै अलि दुई तिनवटा प्रश्नहरू एउटै खालको छ। तर म फर्स्ट होमरेज ग्रान्ट पाउनको लागि पाउँछु कि पाउँदिनँ भनेर चाहिँ कसरी थाहा पाउने भनेर उहाँले भन्नुभएको छ है, प्रश्न सोध्नु भएको छ, कसरी थाहा पाउने?
अब तपाईँहरूको खास भने तपाईँको फर्स्ट होम बायरको लागि तपाईँले लिने तपाईँ छ कि छैन भन्ने सबभन्दा फर्स्ट कन्ट्याक्ट पछि मेरो विचारमा तपाईँको ब्रोकर या ब्याङ्कको जो मान्छेले लोन गर्छ त्यही होला। त्यो बाहेक तपाईँको एक्टिङ सोलिसिटर कन्भेन्सरले पनि इन्फर्मेसन दिन सक्छ। होइन तपाईँ त्यो लेभलमै पुग्नु भएको छ त्योभन्दा पहिले सोध्न खोज्नु लाग्छ भने चाहिँ मेरो विचारमा तपाईँ चाहिँ दुईवटा अप्सन छ। एउटा अफिस अफ स्टेट रेभेन्यू भने चाहिँ न्यू साउथ वेल्स गभर्मेन्टको गभर्मेन्ट बडी हो, त्यसमा तपाईँले फोन गरेर आफ्नो इन्फर्मेसन दिएर मलाई यस्तो यस्तो फुल इन्फर्मेसन दिनु पर्दैन, आफ्नो सिनारै दिएर त्यसपट्टि फिडब्याक लिन मिल्छ या वेबसाइटहरूबाट पनि तपाईँको फ्रिक्वेन्टली आस्क क्वेसनमा पनि धेरै इन्फर्मेसन अभाइलेबल छ।
मतलब जेनरली चाहिँ के हुन्छ, मतलब त्यो जेनरली तपाईँको
अब पर्मानेन्ट रेजिडेन्ट अस्ट्रेलियन सिटिजन हुनु पर्यो होइन, तपाईँले पहिला कहिले पनि अस्ट्रेलियामा घर ओन गरेको हुनु हुँदैन। जेनरली स्पिकिङ तपाईँले त्यो घरमा सिक्स मन्थदेखि अप टु सिक्स मन्थ फर्स्ट टुवेल्भ मन्थ बस्ने इन्टेन्सन हुनु पर्यो, अनि घर चाहिँ अहिलेको हिसाबले तपाईँले ब्रान्ड न्यू घर हुनु पर्यो या त सब्सटेन्सियली रिनोभेट अकुपाई पहिला अकुपाई नगरेको घर हुनु पर्यो।
अब त्यो त्यही अघि नै छ महिना बसे छ महिना एक वर्ष बसेको हुनुपर्छ भन्दाखेरि अब कसैको अब
इन्टेन्सन
हजुर इन्टेन्सन त्यही अब दुई महिनामा गएर स्थिति बद्लियो भने के हुन्छ? त्यो
जेनरली स्पिकिङ तपाईँको यदि फर्स्ट टुवेल्भ मन्थमा सिक्स मन्थ तपाईँले अकुपाई गरेको छैन भने तपाईँलाई त्यो ब्याक गर्नुपर्ने हुन्छ,
फिर्ता गर्नुपर्ने हुन्छ। अनि त्यो स्ट्याम्प ड्युटीमा चाहिँ त्यो कुरा गर्दाखेरि कति स्ट्याम्प ड्युटी चाहिँ कति हुन्छ नर्मली?
अब जेनरली हामीले मार्केट क्याप गर्दाखेरि 3.8-3.9 हुन्छ पर्सेन्टेज होइन, तर त्यो स्लाइडिङ स्केलमा हुन्छ। त्यो जस्तै 550 चाहिँ सिग्निफिकेन्ट लोरै हुन्छ, 550 पछिको प्रपर्टी अलिकति बग हुन जान्छ होइन। अब तपाईँले जस्तै भनौँ न 500 घर कसैले किन्छ भने फर इक्जाम्पल तपाईँको रफली 17-18,000 जस्तो स्ट्याम्पडी पर्न आउँछ होइन, एप्रोक्सिमेटली प्लस तपाईँको 15,000 गभर्मेन्ट गरेर झन्डै 33,000 जस्तोको तपाईँको फर्स्ट बारको
हजुर। अनि अर्को एउटा प्रश्न आएको छ है, त्यसमा चाहिँ उहाँले सोध्नु भएको छ कि यो फर्स्ट होमओनर्स ग्रान्टकै प्रश्न छ अलिकति, तर त्यो फर्स्ट होमओनर्स ग्रान्ट चाहिँ अनुसार अब घरको लोन लिँदाखेरि भनौँ न ब्याङ्कहरूले चाहिँ आफ्नो डिपोजिटमाथि त्यो होमओनर्स ग्रान्टको हिसाबले कुनै इन्ट्रेस्टमा केही चेन्ज गर्छ कि गर्दैन भनेर सोध्नु भएको छ है उहाँहरूले। त्यो अब
जेनरली गर्दैन किन भन्दाखेरि तपाईँको फर्स्ट होम ओनर र तपाईँको लोनको हिसाबमा त्यति सम्बन्ध छैन, तर ब्याङ्कहरू चाहिँ प्रायः सबै फाइनेन्सियल इन्स्टिट्युसन सबै ब्याङ्क त नभनौँ प्रायः ब्याङ्क मेन ब्याङ्कहरू चाहिँ अस्ट्रेलियामा चाहिँ ओएसआरको एजेन्टै हो भने चाहिँ उनीहरूले आफैले नै फर्स्ट होम ओनर ग्रान्ट एप्रुभ गर्छ। तर त्यो फर्स्ट होम ग्रान्टको पैसा चाहिँ तपाईँले डिपोजिटमा पनि इन गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ, त्यसले गर्दा लोन कम लिनुपर्ने हुन्छ। या त तपाईँलाई होइन त्यो चाहिँदैन त्यो पैसा मलाई क्यासै दिए भने पनि ब्याङ्कहरूले प्रायः तपाईँलाई क्यासै पनि हालिदिन्छ, त्यही भएर चोइस चाहिँ तपाईँको। तर फर्स्ट होम ओनर ग्रान्टले गएर तपाईँको इन्ट्रेस्ट लोवर बढी हुने चाहिँ हुँदैन,
तर जति पैसा बरो गर्ने हो जति पैसा आफूसँग बढी भयो त्यति ब्याज दरमा बार्गेन गर्नु
अलिकति इम्प्याक्ट पर्छ हजुर, त्यो चाहिँ हो इन्ट्रेस्टको हिसाब। तर 15,000 सब्सटेन्सियली डिफरेन्स हुँदैन एलबिआर प्रपर्टी किन भनौँ न सिडनीको प्रपर्टी 500-600 मार्कमा हेऱ्यो भने 15,000 भनेको बियरली 2-3% मात्रै हो होइन, त्यति सिग्निफिकेन्ट इम्प्याक्ट हुँदैन। तर डेफिनेटली त्यो पैसा हालेर तपाईँले जति बरो गर्ने पैसा चाहिँ कम हुँदाखेरि
हजुर। अनि अब अर्को एउटा प्रश्न आएको छ, हामीले अब हुन त कुरा गर्दै आएका हौँ होइन, तर आज अब पहिलो महिनाको पहिलो कार्यक्रम भएको भएर यो अफोर्डेबिलिटी बारे चाहिँ एकचोटि उहाँले सोध्नु भएको छ है। ब्याङ्कहरूले चाहिँ हाम्रो अब यदि मैले अफोर्ड गर्न सक्छु त जस्तो मलाई लाग्छ, तर ब्याङ्कले चाहिँ त्यो कसरी हेर्छ भनेर उहाँले सोध्नु भएको छ, त्यसबारे एकचोटि भन्नुहोस्।
ब्याङ्कको अफोर्डेबिलिटी के हुन्छ भने सिम्पल फ्याक्ट तपाईँको इन्कममा आउँछ होइन, इन्कम भनेको कुनै पनि हिसाबले तपाईँले ल्याउने इन्कमलाई इन्कम गर्न मिल्छ होइन, त्यसमा कति लिने कुरा आउँछ। तर मेन चाहिँ अफोर्डेबिलिटी सबभन्दा ठुलो पैसा सबभन्दा फर्स्ट थिङ के आउँछ तपाईँको लिभिङ एक्सपेन्स। अब कति मान्छेहरूले के भन्नुहुन्छ भने अब म ब्याङ्कको इस्टिमेटभन्दा कमै खर्च गर्छु भन्नुहुन्छ होइन, त्यो पनि जेन्युन केस हो। तर ब्याङ्कहरूले चाहिँ एउटा एभरेज गर्छ, त्यो एभरेज कहाँबाट आउँछ भने सेन्सस डाटाबाट, भनेपछि त्यो एभरेज चाहिँ धेरै किसिमले एक्युरेटै हुन्छ। हामीले आफ्नो लिभिङ एक्सपेन्स जस्तै ब्याङ्कको अहिले प्रायः ब्याङ्कहरूको लिभिङ एक्सपेन्स सिङ्गल एडल्टको 1300 जति पर्न आउँछ, तपाईँले सिग्निफिकेन्टली सोच्नु भयो त्यसमा आफ्नो फुडिङ कस्ट एकोमोडेसन इन्टरटेनमेन्ट बिल्स सबै गर्दाखेरि खास त रिजनेबल एक्सपेन्स जस्तो लाग्छ मलाई होइन, हप्तामा $200-300 फर्स्ट इक्वेसन त्यो आउँछ. त्यसपछिको प्यारामिटर के आउँछ भने तपाईँसँग एक्जिस्टिङ डेप्टहरू, क्रेडिट कार्ड, सेडिका, लोन, सोन, फाइनेन्सहरू छ कि छैन. क्रेडिट कार्डहरूको तपाईँको लिमिटमा जान्छ, तपाईँको कति ब्यालेन्स होइन टोटल लिमिटमा. जस्तै तपाईँको $10,000 लिमिट छ नि, ब्याङ्कले 2% बफर राख्दाखेरि तपाईँको 200 पर मन्थ निकाल्ने हुन्छ. त्यसले गर्दाखेरि इम्प्याक्ट पर्छ. थर्ड इम्प्याक्ट तपाईँको लोन, तपाईँको लोनको हिसाबले तपाईँलाई कम्फर्टेबल लाग्नु जेन्युन केस हो. किनभने अहिलेको इन्ट्रेस्ट रेट झन्डै 4% छ अहिले ब्याङ्कहरूको इन्ट्रेस्ट रेट, त्यो 30 इयर्सको लोएस्ट इन्ट्रेस्ट रेट हो. त्यसमा कम्फर्टेबल लाग्नु एकदम जेन्युन हो. तर तपाईँले के गर्नुपर्छ, ब्याङ्कहरूले तपाईँलाई जब तपाईँको लोन रिपेमेन्ट गर्न सक्छ कि सक्छ हिसाब गर्छ, त्यो चाहिँ 7.25-7.5% गर्छ. किनभने त्यो एभरेज, मुभिङ एभरेज एबाउ 7.5 उसले 3% बफर राखेको हुन्छ. त्यसमा सर्भिस गर्नु पऱ्यो. त्यही भएर तपाईँलाई जब 4.25 लाग्छ, तपाईँको रिजन पनि सेम हो. तर ब्याङ्कहरूले जब 7.5 गर्छ, त्यहाँ 3% डिफरेन्स हुने बित्तिकै तपाईँको हरेक 100,000 $3,000 फरक पर्न गयो
महिनाको.
हजुर, होइन भनेपछि त्यो हिसाबले वर्षको, सरी, किन इन्ट्रेस्ट त्यहाँ हुन्छ. त्यो हिसाबले हेर्नुभयो भने होइन, तपाईँको जस्तै अब 500,000 घर लिँदाखेरि तपाईँलाई 15-17,000 आफ्टर ट्याक्स इन्कमको फरक पर्न गयो. त्यसले गर्दा चाहिँ कहिलेकाहीँ सर्भिसिङ तपाईँले सोचेर ब्याङ्कले गरे फरक हुन्छ.
भनेपछि त्यही जहिले पनि अब फाइदा चाहिँ अब बढी रेटको हिसाबले क्यालकुलेट गरेर त्यो तिर्न सक्छ कि सक्दैन त्यसमा भर.
हजुर, ब्याङ्कले चाहिँ त्यही बफर चाहिँ, ब्याङ्कले चाहिँ 3% बफर गर्छ. किनभने ब्याङ्कहरूले चाहिँ के गर्छ भन्दाखेरि तपाईँले त्यो सिनारीमा कम्पेयर त्यो सिनारीमा गर्न सक्नुहुन्छ कि हुँदैन अहिलेकोमा, होइन.
अनि अर्को चाहिँ एउटा प्रश्न, अब यो पनि अब जेनरल टर्म उस नै प्रश्न छ, यो कन्भेन्सर अघि तपाईँले भन्नुभएको छ कन्भेन्सरलाई कन्ट्याक्ट गर्नु भनेर भनेर भन्नुभएको छ है. कन्भेन्सरहरू चाहिँ उनीहरूको खास काम के हो, वाट डु दे डु भनेर सोधेका छन् होइन, अनि हाउ मच डु दे चार्ज भनेर सोध्नु भएको छ.
कन्भेन्सरको खास काम के हो भने तपाईँले हेर्नुहोस्, कन्भेन्सर भनेको प्रपर्टीको किन बेच गर्न हेल्प गर्ने मान्छेलाई कन्भेन्सर भन्छ होइन. उनीहरू चाहिँ लिगल्ली एक्वेन्टेड मान्छेहरू हो. सोलिसिटरहरूले गरेर देखिन्छ, तर यसको लागि सोलिसिटर युज गर्नुपर्ने जरुरी छैन. कन्भेन्सर चाहिँ मिनिमम बेन्चमार्क हो. अर्को कुरा, तपाईँले जस्तै फाइनेन्सको लागि फाइनेन्स एडभाइस ल्याएस त, कुनै पनि कुरा कन्ट्राक्टले साइन गर्नुभन्दा पहिला चाहिँ लिगल एडभाइस लिनु एकदम जरुरी छ. किनभने तपाईँले कुनै पनि कुरामा साइन गर्ने बित्तिकै तपाईँ लिगली अब्लाइज हुनुहुन्छ वान वे अर अदर. त्यही भएर कन्भेन्सर हुनु चाहिँ त्यो किन जरुरी छ भन्दाखेरि, कन्भेन्सर तपाईँलाई कुन ठाउँमा साइन गर्ने, टर्म्स एन्ड कन्डिसन के हो, स्पेसल कन्डिसन के हो भन्छ. अर्को कुरा, कन्भेन्सरको मेन काम चाहिँ तपाईँलाई त्यो लिगल एडभाइस दिने हो. त्यसपछि तपाईँले किन्न लगाएको प्रपर्टी सुटेबल छ कि छैन, त्यो प्रपर्टीमा केही प्रब्लम छ कि छैन, काउन्सिलहरूको इम्प्लोइकै छ कि छैन, भोलि त्यसमा क्याबिया भनेको नेपालमा हक लाग्छ जस्तो कसैले त्यो प्रपर्टीमा केही मोहनी हक त्यस्तो लाग्छ कि छैन भन्ने कुरा सबै चेक गर्छ. उसले ड्यु डिलिजेन्स गर्छ, तपाईँको ब्याङ्कबाट आएको कुराहरूलाई पनि उसले चेक गरेर सबै ओके छ कि छैन, अनि तपाईँलाई त्यो कन्ट्र्याक्टमा जाँदाखेरि फाइदा हुन्छ त्यो कुरालाई उसले मोनिटर गर्ने, सबै ओभरअल गर्ने काम त्यही हो. जहाँसम्म कस्ट छ, कस्ट चाहिँ हामीले देखेको 800 लिएर $1,600 चाहिँ हामीले देखाएको छौँ एभरेज. कसैको त्योभन्दा बढी पनि देखाएको छौँ. तर म चाहिँ के एडभाइस गर्छु भन्दाखेरि, यस्तो कुरामा तपाईँले प्रपर्टी भनेको वान अफ किन्ने हो. लिगल भन्ने कुरा अस्ट्रेलियामा एकदमै एकदमै इम्पोर्टेन्ट कुरा हो. किनभने सानो मिस्टेकले गर्दा पनि तपाईँलाई होइन
धेरै
खर्च पनि पर्न सक्छ, ऊ पनि हुन्छ. त्यही भएर पैसामा बरु 200-400 भन्दा पनि एक्सपिरियन्स, जेन्युन र नलेज भएको मान्छेलाई आफ्नो साइडमा राख्दाखेरि चाहिँ लङ टर्ममा धेरै बेनिफिट हुन्छ.
हजुर विश्वासजी, र अघि अब यो वर्षको ऊ त भनिहाल्नु भयो प्रोस्पेक्टिभ, तर इन्ट्रेस्ट रेटको छोटो एकचोटि भनिदिइहाल्नुहोस् कतिको चान्स छ आउँदो फेब्रुअरीमा घट्ने नघट्ने के छ.
अलिकति बिटर स्विट यो न्युज जस्तो लाग्छ हामीलाई 2016 है. हामी 2015 चाहिँ धेरै चेन्जेसहरू भयो, ब्याङ्कको पनि स्ट्रिक्ट लेन्डिङ क्राइटेरिया, एसीको इन्फोर्समेन्ट. आई थिङ्क एज अ ब्याङ्क तपाईँलाई, उहाँहरूलाई पनि होइन, एज अ फाइनेन्सियल इन्स्टिट्युसन, हामीलाई चाहिँ 2015 चाहिँ धेरै टफ थियो. म्यानेज गर्ने हिसाबले, रिस्क इम्प्लिकेसन हिसाबले धेरै धेरै टफ 2015 एकदम हेक्टिक थियो है. 2016 फर्स्ट थिङ इन्ट्रेस्ट रेट, एउटा अर्को रिजर्भ ब्याङ्कको रेट कट आउला जस्तो लाग्छ जहाँसम्म हाम्रो लाग्छ. त्यो सिम्पल फ्याक्ट के हो भन्दाखेरि, तपाईँको अहिलेको स्लोइङ प्रपर्टी मार्केटले गर्दा इन्फ्लेसनमा धेरै इम्प्याक्ट पर्ला जस्तो, मोस्ट लाइकली मार्च अप्रिलमा एउटा रेट कट आउँछ जस्तो रिजर्भ ब्याङ्कको. स्लो अस्ट्रेलियन इकोनोमी पनि छ. तर अर्को नमिठो कुरा के छ भन्दाखेरि, तपाईँहरू सबैलाई थाहा होला, युएस र युकेले अहिले राम्रो गरिरहेछ, उनीहरूको इकोनोमी बुम भइरहेछ. युएसमा फर्स्ट इन्ट्रेस्ट रेट बढ्यो अस्ति, युएसको ग्रिन ब्याक डलर पनि बढ्दैछ. त्यो भनेको चाहिँ हाम्रो अलिकति ब्याड न्युज हो. किन भन्दाखेरि, हाम्रो यहाँको ब्याङ्कहरूले प्रायः बरो गर्ने, यहाँको फाइनेन्सियल्सले बरो गर्ने मार्केट भनेको युएस र जापान हो अहिलेको हिसाबले. त्यसले गर्दाखेरि यहाँको फन्डिङ कस्टमा चाहिँ प्रेसर पर्छ. अब जुन फन्डिङ कस्टले हामीले ल्याउँथ्यौँ पहिला, त्योभन्दा अब अलिक त्यसले गर्दाखेरि अब गोइङ फरवर्ड अहिलेको हिसाबले हेर्दाखेरि चाहिँ सायद ब्याङ्कहरूले, रिजर्भ ब्याङ्कले रेट झारे पनि ब्याङ्कको रेट झर्ने जस्तो चाहिँ देखिँदैन है.
भनेपछि ब्याज दर घट्नुभन्दा नि बढ्नेतर्फ
ब्याङ्कहरूले
बढाउन सक्ने. हजुर विश्वासजी, धेरै धेरै धन्यवाद है. एसएमएसहरू अब अरू पनि छ, तर अब समयको पाबन्दीले अब सबै एसएमएसहरू अहिले जवाब दिन सकिनँ, तर आउँदो समयमा फेरि पनि कुरा गर्नेछौँ. जस अहिलेको लागि चाहिँ फेरि पनि धन्यवाद विश्वास,
धन्यवाद ऋषि
र श्रोताबेन विश्वास भट्टराईसँगको यो कुराकानी हामी केही बेरमा वेबसाइटमा राख्नेछौँ। ठेगाना हो sbs.com.au/nepali।
SBS, 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 SB